एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा।
कुनै पनि कामको थालनी गर्न एउटा कारणको आवश्यकता पर्दो रहेछ। जङ्गलको जीवन छोडेपछि मेरो सामु एउटा चुनौती आयो। त्यो चुनौतीले नै काठमाडौँ गेस्ट हाउस खोल्ने बाटो देखायो। यसरी विकासको बत्तीमा चुनौतीको घिउ बाल्दै जिन्दगीको अर्थपूर्ण प्रयासलाई निरन्तरता दिने क्रम जारी रह्यो। चुनौतीले विकास ल्यायो र विकासले अरू समस्या थप्यो। यसले फेरि अरू चुनौतीहरू जन्माउँदै गयो। वस्तुत समस्या, चुनौती र विकास अन्योन्याश्रित निरन्तर प्रक्रियाका अवयवहरू हुन्। यिनीहरू गोल गोल गर्दै सधैँ घुमिरहन्छन्। अन्त्य भने कहिले हुँदैन। श्रीमती र छोरीको असामयिक दुःखद निधनबाट मनमा गहिरो घाउ लाग्यो। त्यसमा मलमपट्टी लगाउन क्यान्सरको क्षेत्रमा काम गर्ने अठोट पनि गरियो। अस्पताल पनि बन्यो। अस्पताललाई निरन्तर र दीर्घकालीन बनाउन चितवनमा मेडिकल सिटीको परिकल्पना पनि गरियो। समस्या र समाधानको यो दौडधुप नै वास्तविक जिन्दगी हो, यथार्थमा अझ अर्थपूर्ण जिन्दगी। समस्या मानिसका निम्ति अभिशाप होइन, यो त प्रगतिको लागि खुड्किलो हो। चुनौतीले वास्तवमा भाग्यमानीको ढोका मात्र घचघच्याउँछ। जो अभागी छ उसलाई समस्याले सताउँदै सताउँदैन। जिन्दगीको हर घडीमा समस्याहरू आइरहन्छन्। क्षमतावान व्यक्तिले समस्या सुल्झाउँदै जान्छ, मूर्खहरू यसबाट भाग्छन् वा अल्झिन्छन्। मानिस मात्रले बच्चैदेखि सामना गर्नुपर्ने वास्तविकता हो यो। एक कक्षापछि दुई कक्षा, दुईपछि तीन कक्षा गर्दा गर्दै प्रवेशिका प्रवेशिकापछि आइए, आइएपछि बिए अनि एमए गर्दै जाने चक्र जस्तै हो यो। विद्यार्थीले जाँच पास गर्दै जानुपर्छ, उसलाई फुर्सद कहिल्यै हुनुहुँदैन। जाँच भनेकै चुनौती हो। चुनौतीसित हाँकसित हार खानेले सफलता हासिल गर्न सक्दैन, न त जिन्दगीमा प्रगति नै गर्न सक्छ। चुनौतीबाट भाग्ने मान्छे कर्मशील हुँदै होइन। मेरी धर्मपत्नीको देहावसानको केही दिनपछि नेपालका प्रसिद्ध महान बौद्ध भिक्षु अमृतानन्द महास्थवीर स्वयं मेरो घरमा मलाई सम्वेदना दिन आउँदा उहाँले यस्तै समस्या र चुनौतीबाट नहतारिने अर्ती दिनुभएको थियो। उहाँकै सन्देश र परामर्शले मेरो जिन्दगीमा एउटा ऊर्जा थपिदियो। उहाँले धर्मदेशना दिँदै मेरा लागि एउटा महान बाणी प्रदान गर्नुभयो। पीडालाई आँसुले पखाल्नु हुँदैन, ताकत भए हामीले आफ्नो पीडालाई मनभित्र पालिराख्नुपर्छ र यो आँसुलाई मट्टीतेल जस्तै ज्वलनशील पदार्थ बनाएर ज्योति बाल्ने प्रयास गर्नुपर्छ। ज्ञानवर्धक कुरा गर्दै उहाँले मलाई एउटा नयाँ क्रान्तिकारी अभिव्यक्ति पनि सुनाउनु भयो। नेवारी समुदायमा, खास गरी साक्य र वज्राचार्य जातमा कुनै व्यक्तिको मृत्यु भयो भने समय समयमा नातेदार र इष्टमित्रहरूलाई बोलाई तिथिको नाउँमा पहाँ भोज खुवाउनु पर्थ्यो। अमृतानन्द महास्थवीरले मेरी श्रीमतीको नाममा भोज बतेर खुवाएर समय र पैसा खर्च गर्नुभन्दा गरिब र असहायहरूलाई भविष्यमा टेवा पुग्ने खालका केही काम गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो। उहाँले मलाई दिनुभएको ज्ञान र शिक्षाले मलाई समाज सेवामा समर्पित हुन ठूलो प्रेरणा दियो। सन् 1996 अमृतानन्द महास्थवीरको स्वर्गारोहण भयो। त्यस्तो बौद्धिक व्यक्तिको निधन पश्चात नेपालको बौद्ध समुदायमा हल्लाखल्ला त मचिने नै भयो। अनेक बौद्ध धर्मावलम्बीहरूले स्वयम्भूस्थित आनन्दकुटीमा वृहत रूपमा भेला भई उहाँको अन्त्येष्टि पश्चात के कस्ता धार्मिक कार्यक्रम गर्ने भनी छलफल गरे। देशका सारा भिक्षुहरूलाई भोजन गराउने, दान दक्षिणा दिने आदि धार्मिक कार्यक्रमहरू आयोजना गर्ने विषयमा व्यापक छलफल भयो। सम्पूर्ण कार्यक्रम तय भएपछि सोही अनुरूप काम गर्न प्रशस्त धनराशिको आवश्यकता हुने नै भयो। आर्थिक स्रोत परिचालन गर्न त्यहाँ उपस्थित साहु महाजनहरू कसकसले कति कति चन्दा दिने भन्ने कुरा उठ्यो। भिक्षु भोजनका लागि कसैले चियापान गराउने जिम्मा लिए, कसैले दिवा भोजन र कसैले यातायातको सुविधा उपलब्ध गराउने दायित्व सकारे। चन्दा दिने क्रममा व्यक्तिहरूको त्यहाँ होडबाजी नै चल्यो। एक किसिमले प्रतिस्पर्धा जस्तै भयो, तर म त्यो सभामा चुपचाप बसिराखेको थिएँ। पछि स्वयं अमृतानन्दका ज्वाइँ रत्नबहादुर वज्राचार्यले मलाई सोधिहाले, कर्णजी ल तपाईँको पालो, के गर्ने, भोजन गराउने कि रकम दान गर्ने? मलाई साँच्चै भन्ने हो भने चन्दाको त्यो प्रतिस्पर्धा मन परेकै थिएन। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के लाग्यो भने, जुन व्यक्तित्वले मृत्यु पश्चात तिथि नगर्नु, भोज बतेर नगर्नु भनेर शिक्षा दिनुभयो, आज त्यही धर्मगुरुको स्वर्गारोहणपछि म उहाँकै परामर्श विपरीत भोज बतेर गर्ने गराउने कार्यमा कसरी सहभागी हुने? मैले सिधै भने, भिक्षु आफैले भन्नुभएको थियो भोजन गराएर समय र पैसा खेर नफाल्नु, त्यसैले म यहाँ चन्दा पनि दिन सक्दिनँ, तर उहाँको सम्झनामा म केही न केही गर्छु भन्दै एक पैसा पनि चन्दा नदिकन फर्केर आएँ। त्यतिका मानिसहरूका अगाडि आफ्नो तर्फबाट केही पनि नदिकन खुरुक्क उठेर आउँदा मलाई केही लाज पनि लाग्यो, अलि अप्ठ्यारो पनि। तिन चार दिनसम्म मैले कुनै निर्क्युल गर्नै सकिनँ उहाँको लागि के गर्ने भनेर। तर उहाँको नाममा केही न केही त मैले गर्नै पर्छ भन्ने अठोट त छँदै थियो। आखिर एउटा उपाय निस्किहाल्यो। मैले उहाँको जीवनका मुख्य मुख्य कुराहरू झल्कने गरी एउटा वृत्तचित्र बनाउने विचार गरेँ र झन्डै एक महिनाको अनुसन्धान पश्चात 5 महिना लगाएर एउटा वृत्तचित्र पनि तयार पारियो। वृत्तचित्रको नाम राखियो अमृताञ्जली। वृत्तचित्र बनाउँदा बनाउँदै मैले ठुलो छोरा बुहारीबाट एउटी नातिनी पाएँ। नातिनीको नाम नै मैले अमृताञ्जली राखिदिएँ। स्वर्गीय भिक्षु अमृतानन्दले मलाई समाज सेवामा अभिप्रेरित मात्र गर्नुभएन, मेरो जीवनमा पनि एउटा नयाँ सोचको प्रादुर्भाव गरिदिनु भएको थियो। उहाँको कथन थियो, मनमा घाउलाई आलो नै राख्नुपर्छ, त्यसले अरू काम गर्न मद्दत गर्छ। मेरी श्रीमतीको देहावसानपछि म त्वम शरणम भएर क्यान्सर क्षेत्रमा लागिराखेको थिएँ। धेरै नेपालीहरूले मेरो जिन्दगीका कष्टदायक वियोगबारे सुनेको हुँदा उनीहरूको जिन्दगीमा पनि त्यस्तो केही घटना भयो भने म कहाँ आएर सरसल्लाह लिन थालेँ। कसैका श्रीमती वा परिवारका कुनै सदस्यलाई क्यान्सर रोग लाग्यो भने सम्भवतः उनीहरूले परिवारका अरू सदस्यलाई भन्न नसक्ने र व्यवहारिक हिसाबमा डाक्टरले पनि उनीहरूलाई आपतकालीन सान्त्वना दिन नसक्ने भएको हुँदा मैले के गरेको थिएँ र के गरे राम्रो होला भन्ने सल्लाह लिन म कहाँ आउनेहरूको सङ्ख्या बढ्दै गयो। म पनि त्यस्ता दुःखी मानिस आए भने आफ्नो सम्पूर्ण काम छोडेर उनीहरूलाई परामर्श दिन थालेँ। परामर्श भनेको एउटा पेसागत विषय नै रहेछ जुन मनोवैज्ञानिक उपचारको एउटा पाठो पनि हो। वास्तवमा ज्ञान बिना परामर्श दिन नहुने रहेछ। तर मैले आफूलाई लागेका कष्ट र दुःखलाई कसरी झेलेँ, कहाँ गएर उपचार गरेँ, बिरामीसित कसरी कुरा गर्थेँ आदि इत्यादि आफ्ना अनुभवहरू उनीहरूसित व्यक्त गर्न थाले। ती मानिसहरूलाई यसले धेरै मद्दत गर्यो। मनको घाउ बुझ्नेले मनमा घाउ लागेका व्यक्तिहरूसित कुरा गर्यो भने मन धेरै हलुको पनि हुँदो रहेछ। वास्तवमा क्यान्सरको क्षेत्रमा बिरामीलाई भन्दा पनि बिरामीको परिवारलाई अझै बढी दुःख हुन्छ। कतिपय त्यस्ता भुक्तभोगीहरू म कहाँ आउँदा मैले उनीहरूलाई मनोवैज्ञानिक एवं आंशिक रूपले आर्थिक सहयोग त गरेँ, तर निरन्तर रूपले उनीहरूको दुःख र मानसिक पीडालाई नजानी अप्रत्यक्ष रूपले वहन गर्न थालेको हुँदा पछि मलाई अलि एङ्जाइटी भनौँ अनायासै तर्सिने जस्तो हुन थाल्यो। पछि एकजना मनोवैज्ञानिक डाक्टरसित कुरा बुझ्दा कुनै दक्षता बिना नै मैले काउन्सिलिङको काम गरिराखेको हुँदा त्यसो हुन सक्ने बताए। त्यस पश्चात मैले क्यान्सरका भुक्तभोगीहरूलाई भेट्ने काम कम गरेँ। दिनरात क्यान्सरकै विषयमा लागिरहँदा मेरा परिवारका सदस्यहरू मप्रति चिन्तित हुन थाले, खास गरी मेरी आमा। मेरी आमाको आफ्नै खाले सोचाइ थियो। उहाँ भन्नुहुन्थ्यो, तिमीले आफ्नै श्रीमतीका निमित्त जे जति गर्न सक्थ्यौ सबै गरिसकेका छौ। संसारका कुना काप्चामा लगेर औषधि उपचार गरायो, शिवले सतीलाई काँधमा राखेर घुमे जस्तै तिमी घुमिसक्यौ, अब तिमी आफ्नो जिन्दगीका बारेमा सोच। आमाले अब मेरो दोस्रो बिहेको चिन्ता गर्न थाल्नुभएको रहेछ। तर म उहाँको त्यो कुरा सुन्दैनथे। यसै सिलसिलामा आमाले राति तकियामुनि भर्खरका केटीहरूको तस्विर राखेर जानुहुँदो रहेछ। त्यो देखेर मलाई हाँसो पनि आउँथ्यो, रिस पनि उठ्थ्यो। मैले दोस्रो बिहा गर्ने विचारै गरेको थिइनँ त्यस बेला। कहिलेकाहीँ आमाले रोएर भावनात्मक ब्ल्याकमेलिङ पनि गर्न खोज्नुहुन्थ्यो। अब त म बुढी भइसकेँ, म मरेपछि तिमीले मलाई भूत बनाउने? कान्छी बुहारीले स्वर श्राद्धमा मद्दत गरिन भने म पार तर्दिन आदि इत्यादि भन्दै कहिलेकाहीँ दिक्क लागेर म आमालाई भन्थेँ, त्यसो हो भने म विधुवासँग विवाह गर्छु नि। ल, कहाँ विधुवालाई विवाह गर्ने, लोग्नेको टाउको खानेसँग पनि बिहे गर्नुहुन्छ? आमाले यसरी जवाब दिनुहुन्थ्यो। अनि म पनि आमालाई जवाफ दिन्थेँ, ल, म पनि स्वास्नीको टाउको खाएको लोग्ने त हो नि। तर आमाको एउटा कुरा मलाई साह्रै चित्त बुझ्यो। त्यो के हो भने नेपालको सामाजिक परिवेशमा स्वास्नी मानिसहरू बुढी भएपछि लोग्ने बिना पनि बाँच्न सक्छन्, तर लोग्ने मानिस बुढो भयो भने स्वास्नी बिना बाँच्न गाह्रो हुन्छ। किनभने लोग्ने मानिस बुढो भएपछि वा बिरामी भयो भने स्याहार सुसार गर्नु पर्यो भने वा दिसा पिसाब गराइदिनु पर्यो भने छोरी बुहारीले गर्न मिलेन। छोराहरू त छोराहरू भइहाले, अनि के गर्ने? त्यस्तो आपतकालीन समयमा धर्मपत्नीको आवश्यकता हुँदो रहेछ। मलाई पनि लाग्यो नेपालको परिवेशमा आमाको त्यो कथन 100% सत्य रहेछ। सबभन्दा अचम्मको कुरा त के भयो भने मलाई आफ्नै छोराछोरीले पनि दोस्रो विवाहका लागि जोड दिइराखेका थिए। मेरी श्रीमतीको निधन हुनुभन्दा पहिले नै मेरो ठुलो छोरा सुनिलका लागि केटी तय गरिएको थियो। मैले सुनिललाई विवाह गर भन्दा उनले पहिले तपाईँ विवाह गर्नुहोस् न, पछि म गरौँला भने। म ख्यालठटा गर्दै उनलाई भन्थेँ, बाउले छोराको विवाह गरिदिने कि छोराले बाउको, सुनिल भन्थ्यो, अहिलेसम्म तपाईँ बाउ मात्र हुनुहुन्छ, मैले विवाह गरेर बच्चा पाएपछि तपाईँ बाजे हुनुहुन्छ, अनि बाजे भइसकेको मान्छेलाई कसले केटी दिन्छ? यस्ता भावनात्मक मार्मिक कुरा सुन्दा त ख्यालटुटा जस्तै लाग्छ, तर यी हरेक शब्दभित्र अथा मर्म र मायाका कुरा लुकेका हुन्छन्। मैले यो समाजमा कतिपय यस्ता परिवार र व्यक्तिहरू देखेको छु जो आफ्नो वयस्क बाबुलाई पनि आफ्नो पारिवारिक सम्पत्ति एवं सामाजिक स्वार्थका लागि विवाह गर्न रोकिदिन्छन्। बिचरा बाबु जिन्दगीभर एक्लो जिन्दगी बाँच्नुपर्ने बाध्यतामा हुन्छ। छोराछोरीले न आफ्नो बुवा आमाको हेरविचार गर्छन्, न अरूहरूलाई उनीहरूको हेरविचार गर्न लगाउँछन्। यो हाम्रो समाजको एउटा अप्ठ्यारो यथार्थ हो र ठूलो विडम्बना हो। आफ्ना छोराछोरीको त्यस्तो व्यवहारिक दृष्टिकोण देख्न पाउँदा म आफूलाई धेरै भाग्यमानी ठान्छु। मेरी छोरी सुशान पनि मेरो विवाह गराउने तर्खरमा थिइन्। हुँदा हुँदा 14 वर्षको मेरो फुच्चे कान्छो छोरो राजन समेत बाउको विवाह गराउने तर्खरमा। राजन उसको आमाको निधन भएपछि मसँगै सुत्थ्यो, उसको तकिया नै मेरो हात हुन्थ्यो। बाउ छोरा सुत्ने बेला उसलाई सोध्थेँ, म किन विवाह गर्ने? उसले भन्थ्यो, ड्याडी म तपाईँसँग बसुन्जेल तपाईँको बारेमा सोध्छु, साथीहरूसित खेल्न थालेपछि तपाईँको यादै आउँदैन, हामी सबै ठुलो भएपछि तपाईँलाई कसले हेरविचार गर्ला? छोराको त्यो गहन कुरा सुनेर म एकछिन अल्मलिएँ, छक्क परेँ, के बोलेको यो पुच्छेले भनेर। हुन त म आफूलाई एकदम आदर्शवादी व्यक्ति पनि ठान्दिन, जिन्दगीको हर मोडमा आवश्यकता अनुसार समयसित हातेमालो गर्दै अगाडि बढेको थिएँ। म विदेशमा अध्ययनरत हुँदा पनि त्यहाँकै सामाजिक माग अनुसार त्यहाँकै आम नागरिकको मनस्थितिबाट मैले जीवन बिताएँ। तर पारिवारिक दुःखद घटना पश्चात मेरो आफ्नो जीवनशैलीमा एउटा ठूलो परिवर्तन आएको छ, मानौ कायापलट भए जस्तै। अब ममा कुनै किसिमको मिडल एज क्राइसिस सिन्ड्रम छैन, अधमैँसे जीवनको साङ्घातिक समस्याबाट म अहिले मुक्त छु। पहिले झिल्के लुगा लगाउने, रोलेक्स घडी, क्रिस्चियन डियोर सुट, वालीको जुत्ता, डनहिलको पेटी बाँध्ने ठूलो सोख हुन्थ्यो, तर अहिले कटन प्यान्ट र सर्ट लगाउँछु। वर्षको 2 चोटि पनि सुट लाउँदिन होला। महँगो होटेलमा कमै खान जान्छु, परिवारका साथ ससाना होटेलमा खान रुचाउँछु। वास्तवमा ममा जीवनको कुनै वितृष्णा जागेको होइन, तर देखावटी जिन्दगी अब मलाई कतै अर्थपूर्ण लागेन र मन परेन। पहिलेभन्दा अहिले दार्शनिक दृष्टिकोणबाट सोच्ने बानी बढी भएकोले होला सायद मैले दोस्रो विवाहको बारेमा सोच्न गाह्रो भएको। जिन्दगीको उत्तरार्ध लागेपछि फेरि वैवाहिक जीवनको सूत्रमा बाँधिनु त्यति सजिलो हुँदैन, खास गरी जब कसैसँग आफ्नै पारिवारिक एवं सामाजिक जिम्मेवारी हुन्छ। त्यो बेला मलाई भूतकालको भावनात्मक अप्सेसन र भविष्यको लक्ष्य प्राप्तिका लागि भइरहेका दौडधुपले मेरो वर्तमानको आवश्यकतालाई ओझेलमा पारिराखेका थिए। आउट अफ साइट, आउट अफ माइन्ड भने जस्तै, म यो मार्मिक माहौलबाट बाहिर जान सकेको भए सायद मन परिवर्तन हुन सक्थ्यो कि। त्यही बेला घरमा परिवारका सदस्यहरूले पनि अमेरिकामा बसोबास गरिराखेकी आफ्नै स्वजातीय परिवारकी सुशीला धाक्वासित मेरो विवाहको कुरा चलाएका रहेछन्। मेरो क्युबा जाने कार्यक्रमकै समय मिलाएर कान्छो छोरा राजन र म अमेरिका गयौँ सुशीला र उनका परिवारलाई भेट्न। अमेरिकामै बसिरहेका मेरा साथी रत्नमान साक्यको न्युयोर्क स्थित घरमा पहिलोपल्ट सुशीलासँग मेरो भेट भयो। निरन्तर पीडा र दुःखका कारण रोमान्स कहिलेकाहीँ मानिसको अन्तस्करणमा चिसिएर लुकी बस्दो रहेछ, अनि अनुकूलता मिल्ना साथ फेरि ढकमक्क फुलेर आउँदो रहेछ। एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भने जस्तै। नेपालबाट हजारौँ हजार किलोमिटर टाढा नयाँ देश, नयाँ परिवेश र नौलो माहौलमा अग्ली राम्री गोरी र सधैँ हाँसिरहने सुशीलाको आकर्षक व्यक्तित्व देखेर मेरो मनमा आशाको नयाँ अङ्कुर पलाएर आयो। वास्तवमा सुशीला मेरो कलेजकै साथी राज धाक्वाकी बहिनी रहेछन्। राज डाक्टर भएर विगत 20-30 वर्षदेखि अमेरिकामै बसोबास गरिरहेका भए पनि उनकी आमा परम्परागत धार्मिक एवं सांस्कृतिक विचारकी भएको हुँदा उनीहरू सबै विदेशमा बसेर पनि पुरा नेपालीपनमै जीवन बिताइरहेका रहेछन्। पूजा कोठीमा घन्टी बज्ने, बिहान बेलुका नेपाली खाना खाने, नेवारी घरानियापन। केही दिन न्यू जर्सी बसेर राजन र म क्यानाडाको मोन्ट्रियल हुँदै क्युबाको हवाना गयौँ। त्यहाँबाट नेपाल फर्केकै केही महिनापछि मेरो र सुशीलाको विवाह भयो। यसरी मेरो जिन्दगीको नयाँ पाना फेरि पल्टियो।